بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين سنیچر کے روز جو مضمون شروع کیا تھا عفت و عصمت اور نگاہوں کی حفاظت کے سلسلے میں تو بہت کچھ تو باتیں آپ کی خدمت میں پیش کر دی گئیں لیکن کچھ متفرق ضروری چیزیں جن کو پیش کیا جانا چاہیے وہ رہ گئی تھی جو آج آپ کی خدمت میں پیش کر رہے ہیں. پہلی بات تو یہ ہے کہ یہ پاک دامنی کی نسبت سے عام طور پر اللہ تبارک و تعالیٰ کی طرف سے ہر آدمی کی زندگی میں کچھ آزمائش ہوتی ہے. ایسے حالات اس کو پیش آتے ہیں اور گویا ایسے ماحول سے اس کو واسطہ اللہ کی طرف سے کرایا جاتا ہے جس میں اس کی اس صفت کا امتحان ہوتا ہے. اور جو آدمی ایسے موقع پر اپنے آپ کو اللہ کے ڈر سے اور اللہ کے خاطر ان برائیوں سے, چاہے وہ زنا ہی کی شکل میں ہو یا اسباب اور دوائی زنا کی شکل میں ہو, بچاتا ہے تو اللہ تبارک و تعالیٰ کی طرف سے اس کے ساتھ نوازش کا بہت بڑا معاملہ کیا جاتا ہے, گویا اس کو بہت بڑے انعام سے نوازا جاتا ہے. احادیث میں بھی اس کے قصے موجود ہیں. جو حضرات حدیثیں پڑھاتے ہیں پڑھتے ہیں, بخاری شریف میں حدیث الغار, وہ تین آدمی ایک مرتبہ نکلے تھے سفر میں جا رہے تھے, بارش شروع ہوئی تو اس سے بچنے کے لیے کہ بھائی ایک غار کی پناہ لے لی کہ جب بارش بند ہو جائے گی پھر نکل کر آگے بڑھیں گے. اور غار میں تھے, اسی دوران ایک بڑا پتھر آ کر کے غار کے دہانے پر ایسا جو ہے لگ گیا کہ اس نے اس کو مکمل طور پر بند کر دیا. اب یہاں بچنے کی کوئی امید نہیں, باہر بھی کوئی نہیں تھا, اور ہوتا تو بھی وہ اتنے بڑے پتھر کو کہاں ہٹا پاتا, نہ باہر آواز جا سکتی ہے. ان حضرات نے آپس میں گویا یہ طے کیا کہ ہم میں سے ہر ایک اپنے کسی ایسے عمل کو جو اس نے خالص اللہ کے واسطے کیا ہو ذکر کر کے اللہ سے اس کے واسطے سے گویا دعا کی قبولیت کا سوال کرے. چنانچہ تینوں نے اپنے اپنے ایسے اعمال اللہ کے حضور میں پیش کیے. ایک نے یہ کہا کہ اللہ تو جانتا ہے کہ میری ایک چچا زاد بہن تھی, مجھے اس کے ساتھ بہت محبت تھی جیسے ایک مرد کسی عورت کے ساتھ کرتا ہے, اور میرے دل میں یہ گویا بار بار تقاضا تھا کہ میں اپنی خواہش اس سے پورا کروں, کوئی موقع نہیں تھا. ایک مرتبہ اس کو ضرورت پیش آئی, اپنی ضرورت کے پیش نظر وہ مدد حاصل کرنے کے لیے میرے پاس آئی, 100 دینار کا مطالبہ کیا. میں نے اس شرط کے ساتھ کہ اگر وہ میری خواہش پوری کرنے کا مجھے موقع دے تو میں یہ دیتا ہوں. چنانچہ 100 یا 60 دینار دونوں قسم کی روایتیں ہیں اس کو دیے, اور اس کے بعد جو ہے جب شرط کے مطابق اپنی خواہش پوری کرنے کے لیے وہ آگے بڑھا, ارادہ کیا, تو اس لڑکی نے کہا کہ بھائی اللہ سے ڈر اور وہ مہر مت توڑ. چنانچہ فوراً وہ ہٹ گیا. اللہ تعالیٰ نے گویا اس کی اسی عمل پر ان کے لیے جو ہے اس غار کے دہانے پر سے چٹان کو کچھ ہٹا دیا. وہاں بخاری کے شراح نے خاص طور پر یہ جملہ لکھا ہے کہ جو آدمی اس طرح اپنی خواہش کو اللہ کے خاطر کنٹرول کر کے اپنے آپ کو ایسے موقعوں پر ایسے آزمائش کے حالات میں اپنے آپ کو اس گناہ سے بچا لیتا ہے تو اللہ تبارک و تعالیٰ کی خصوصی رحمت اس کے شامل حال ہوتی ہے. اور ویسے بھی حدیث پاک میں بخاری ہی کے اندر روایت ہے, نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے, سبعۃن یظلہم اللہ فی ظلہ یوم لا ظل الا ظلہ, سات آدمی وہ ہیں جن کو اللہ اپنے سائے میں اس روز موقع دیں گے, جگہ دیں گے جب اللہ کے سائے کے علاوہ اور کوئی سایہ نہیں ہوگا. اس میں ایک وہ آدمی جس کو حسین و جمیل اور گویا صاحب حسب و نسب یعنی باعزت عورت, عبور باختہ نہیں وہ جو بازاروں میں بیٹھتی ہیں اور لوگوں کو دعوتیں دیتی ہیں ایسی نہیں, بلکہ باعزت حسب و نسب والی حسین و جمیل عورت نے اس کو جو ہے دعوت دی اور اس نے اس کے جواب میں کہا کہ میں تو اللہ سے ڈرتا ہوں, انی اخاف اللہ, اور اپنے آپ کو اس سے بچایا. کیونکہ صرف ایک زندگی بھر میں یہی ایک مرتبہ واقعہ پیش آیا, یہ کوئی روزانہ کا واقعہ نہیں ہے, زندگی بھر میں ایک مرتبہ اس پر اللہ تبارک و تعالیٰ کی طرف سے اس کے لیے یہ فیصلہ ہوتا ہے. تو بہرحال یہ میں عرض کرنا چاہتا تھا کہ ہر ایک کو اپنے زندگیوں میں اس طرح کی صورتیں پیش آتی ہیں, ایسے موقعوں پر اللہ تبارک و تعالیٰ کا استحضار کر کے اس کے ڈر سے اپنے آپ کو اس چیز سے بچانے کا اہتمام اگر کیا گیا تو میں سمجھتا ہوں کہ وہ اللہ کی رحمت کو لانے کے لیے بہت بڑا گویا مجرب اور ضروری نسخہ ہے اور وہ اس کی نجات کے لیے کافی ہے. ایسے بہت سارے واقعات ہیں. حضرت شیخ رحمۃ اللہ علیہ نے بھی آپ بیتی کے اندر نظر کے مسئلے سے متعلق مستقل عنوان قائم کیا ہے, نظر کی احتیاط, اور اکابر جو ہے کا اس سلسلے میں کیا معمول رہا, کیا تاکیدیں رہیں, وہ بھی حضرت نے ذکر کی ہیں. تو اسی ضمن میں قصہ امام غزالی کے احیاء العلوم کے حوالے سے لکھا ہے, فرماتے ہیں کہ حضرت سلیمان ابن یسار جو ہے وہ اپنے ایک ساتھی کے ساتھ مدینہ منورہ سے حج کو گئے. حضرت سلیمان ابن یسار جو ہیں وہ مدینہ منورہ کے فقہائے سبعہ میں سے ہیں, مدینہ کے ساتھ بڑے بڑے علماء جن کو فقہائے سبعہ کہا جاتا تھا اور لوگ مسائل کے سلسلے میں ان کی طرف رجوع کرتے تھے, انہی میں سے حضرت سلیمان ابن یسار رحمۃ اللہ علیہ بھی ہیں, تابعین میں سے ہیں. تو ایک مرتبہ وہ اپنے ساتھی کے ساتھ حج کو گئے, راستے میں ابوا منزل پر مقیم تھے, ان کے ساتھی نے دسترخوان لیا اور کچھ کھانے پینے کی چیزیں لینے کے لیے بازار گیا. حضرت سلیمان خیمے میں تھے, بہت نہایت حسین و جمیل اور نہایت پرہیزگار تھے, بڑے حسین و جمیل تھے وہ. ایک بدوی عورت نے پہاڑ کی چوٹی سے خیمے میں بیٹھے ہوئے ان کو دیکھ لیا, وہیں ایک قریب چھوٹی سی پہاڑی تھی, وہاں ایک بدو جو ہے اپنے گھرانے کے ساتھ رہتا تھا خیمے کے اندر, اس کی بیوی نے ان کو دیکھ لیا اور جو ہے ان پر وہ عاشق ہو گئی, فریفتہ ہو گئی, پہاڑ سے اتر کر ان کے خیمے میں آئی, برقع بھی تھا, ہاتھوں میں دستانے بھی تھے, ان کے پاس آ کر برقع اٹھا دیا. وہ عورت بھی حسن جمال میں چاند کا ٹکڑا تھی اور حضرت سلیمان سے کچھ طلب کیا. حضرت سلیمان سمجھے کہ کچھ کھانے کی چیز مانگ رہی ہے, وہ دسترخوان کی طرف بڑھے کہ کچھ کھانے کو دیں. اس نے کہا مجھے یہ نہیں چاہیے, مجھے تو وہ چاہیے جو بیوی اپنے شوہر سے چاہتی ہے. حضرت سلیمان نے فرمایا تجھے شیطان نے میرے پاس بھیجا ہے, یہ کہہ کر دونوں گھٹنوں پر منہ رکھ کر کے بے تحاشا رونا شروع کر دیا اور چلا چلا کر رونے لگے. وہ عورت تو یہ منظر دیکھ کر چلی گئی, یہ بیٹھے روتے رہے. اتنے میں ان کے رفیق آئے, دیکھا تو رو رہے ہیں, آنکھیں پھول رہی ہیں. انہوں نے یہ منظر دیکھ کر سبب پوچھا, کہا بچے یاد آ گئے. انہوں نے کہا ہرگز نہیں, تمہاری غیبت میں ایک قصہ پیش آیا اور پھر واقعہ سنایا. ان کے ساتھی بھی ان کے ساتھ بیٹھ کر رونے لگے, دسترخوان وغیرہ بھی اٹھا لیا. حضرت سلیمان ابن یسار نے پوچھا تم کیوں رو رہے ہو؟ انہوں نے کہا اس پر رو رہا ہوں کہ اگر میں تمہاری جگہ ہوتا تو مجھ سے صبر نہ ہوتا. یہ دونوں روتے ہی رہے اور جب مکہ پہنچے, طواف اور سعی سے فارغ ہو کر حضرت اسود کے سامنے حضرت سلیمان ایک چادر میں لپٹے ہوئے بیٹھے تھے کہ نیند آ گئی. خواب میں ایک نہایت حسین جمیل شخص کی زیارت ہوئی, انہوں نے ان سے پوچھا کہ آپ کون ہیں؟ انہوں نے کہا یوسف. انہوں نے عرض کیا کہ یوسف صدیق آفی ہیں؟ انہوں نے فرمایا ہاں. انہوں نے کہا آپ کے اور زلیخہ کے قصے میں بھی بڑی تعجب کی بات ہے. تو حضرت یوسف علیہ السلام نے فرمایا کہ ابوا والی عورت کا قصہ اس سے زیادہ عجیب ہے. کوئی اللہ تبارک تعالیٰ کی طرف سے بشارت تھی. علامہ جو ہے عبداللہ ابن اسعد یافعی کی ایک کتاب ہے جو ہے وہ ترغیب و ترہیب. ایک تو علامہ منذری کی احادیث میں یہ جو ہے تصوف کے اندر ہے, اس میں بھی بہت سارے قصے لکھے ہیں. قصہ اس میں یہ بھی ہے کہ ایک مرتبہ ایک بری عورت جو ہے, ایک آدمی تھا ایک نوجوان, اس کے کپڑوں میں سے اور اس کے جسم میں سے ہمیشہ مشک اور عنبر کی خوشبو آتی رہتی تھی. جب دیکھو خوشبو پھوٹ رہی ہے. اب ظاہر یہ تو اسی وقت ہو سکتا ہے جب آدمی بکثرت خوشبو لگانے کا اہتمام کرے. تو ایک آدمی نے ایک مرتبہ کہا, تم تو عجیب آدمی ہو, اس خوشبو کے اندر بہت پیسے خرچ کرتے ہو, جب بھی دیکھو تمہارے کپڑوں اور جسموں میں سے خوشبو عنبر اور مشک کی پھوٹ رہی ہوتی ہے, گویا تم پیسے ضائع کرتے ہو. اس نے کہا کہ نہیں, اس کا ایک راز ہے. کہا کیا ہے؟ بارا اصرار کیا تو بتایا کہ میرے ابا کی گھریلو سامان کی ایک دکان تھی, ایک مرتبہ ایک بوڑھی عورت جو ہے سامان خریدنے کے لیے آئی, اور سامان جب خرید چکی تو اس نے میرے ابا سے یوں کہا کہ اس کی قیمت لینے کے لیے تم اپنے بیٹے کو میرے ساتھ گھر بھیجو. میرے والد نے کہا چلے جاؤ. کہا میں اس کے ساتھ گیا, بہت بڑا حویلی نما مکان تھا, اس میں وہ لے گئی مجھے, اندر داخل ہوئے, ایک بڑا شاندار کمرہ تھا اس میں وہ لے گئی, تو وہاں دیکھا ایک تخت کے اوپر ایک حسین و جمیل عورت بڑی گویا سجی سجائی اور خوبصورت لباس کے اندر بیٹھی ہوئی ہے, بس مجھے اپنے قریب میرا ہاتھ پکڑ کر وہ مجھے اپنی طرف کھینچنے لگی. کہ اچانک یہ معاملہ پیش آ گیا, میں تو گھبرا گیا, میں نے سوچا اپنے آپ کو کس طرح بچاؤں اس سے, کوئی تدبیر سمجھ میں نہیں آئی. تو میں نے اس سے کہا کہ مجھے قضاء حاجت کی ضرورت ہے پاخانے کی. اس نے اپنے خادماؤں سے کہا لے جاؤ اس کو پاخانے میں. پاخانہ میں جب گیا تو وہاں پاخانہ کرنے کے بعد اپنا ہی جو پاخانہ تھا وہ اسی کو گویا میں نے لے کر اپنے چہرے اور کپڑوں کے اوپر مل لیا, اور پھر باہر جب آیا یہ حالت دیکھ کر کے وہ عورت ایک دم غصے ہو گئی, کہا کہ تو پاگل ہے, نکالو اس کو. خیر بارہ میرا مقصد جو تھا وہ تو حاصل ہو گیا. باہر آنے کے بعد کہا میرے پاس ایک درہم تھا, اس کا صابن خرید کر کے میں نہر پر گیا, وہاں جا کر خوب اچھی طرح نہایا, وہ گندگی دور کی, کپڑے بھی دھوئے سکھائے, پہن کر کے آیا. رات کو جب سویا تو خواب میں دیکھا ایک آدمی جو دراصل ایک فرشتہ تھا جو اللہ تعالیٰ نے انسانی شکل میں بھیجا تھا, اس نے آ کر کے کہا کہ تم نے اپنے آپ کو اس گناہ سے بچانے کا جو اہتمام کیا اس پر میں تم کو اللہ تعالیٰ کی طرف سے جنت کی بشارت دیتا ہوں. اور پھر وہ اپنے ساتھ ایک خوشبو لے کر کے آیا تھا, وہ خوشبو اس نے میرے جسم پر کپڑے پر ملی اور کہا کہ تم نے جو اپنے آپ کو اس برائی سے بچانے کے لیے جو تدبیر اختیار کی تھی, جس نے پاخانہ اپنے جسموں پر اور کپڑوں پر ملا تھا, اس کے بدلے میں اللہ تعالیٰ کی طرف سے یہ انعام دیا جاتا ہے. کہا اس کے بعد جب میں خواب سے اٹھا تو میرے جسم اور کپڑوں میں سے جو ہے مشک اور عنبر کی خوشبو آ رہی. تب سے برابر یہی سلسلہ ہے. دیکھو ایک قصہ پوری زندگی کا اللہ تبارک تعالیٰ کی طرف سے کیسا نوازا گیا. ایک اور واقعہ انہوں نے لکھا ہے, ایک نوجوان تھا, اللہ تعالیٰ نے مال و دولت بھی دے رکھی تھی اور اس کی وجہ سے وہ ہر قسم کے گناہوں کے اندر مبتلا تھا, برائیوں میں, اور جو بھی گناہ کرتا وہ اس کے پاس ایک کاپی تھی اس کے اندر لکھ بھی لیا کرتا تھا. اس کی ماں بوڑھی اس کو روکتی بھی تھی اور توبہ کی تلقین کرتی تھی لیکن اس کی طرف دھیان نہیں دیتا تھا. ایک مرتبہ ایک عورت کے بچے بھوک کی وجہ سے جب بے چین ہو گئے تو مجبور ہو کر وہ عورت اپنے بچوں کی ضرورت کے خاطر اپنے گھر سے باہر نکلی. اس زمانے میں عام طور پر عورتیں گھر سے باہر نکلتی نہیں تھی, اس کے پاس کوئی معقول لباس بھی نہیں تھا, اپنی پڑوسن سے کوئی اچھا لباس عاریت کے طور پر لیا اور باہر نکلی. یہ راستے میں ملا, اس نے دیکھ کر کے اس عورت کو اپنے پاس بلایا اور اپنی خواہش کا اس کے سامنے اظہار کیا. یہ عورت سن کر رونے لگی, کہنے لگی تو نے جب مجھے اپنے پاس بلایا تو میں تو یوں سمجھا کہ میری حاجت تو پوری کرے گا میرے بچوں کی فاقے کی وجہ سے, نہیں تو مجھے ایسی برائی کی بات کر رہا ہے. تو بہرحال یہ سن کر جو ہے اس نے اس کو رقم دی اور جو ہے اب خود اس پر بھی ایک ندامت کی کیفیت طاری ہوئی کہ ایک عورت ذات ہو کر اپنے لیے یہ سب کرتی ہے. تو مجھے چنانچہ اس نے توبہ کی, آ کر اپنی ماں سے قصہ بیان کیا. اس کی ماں نے کہا اس کو بھی کاپی میں لکھ لو. اس نے کہا کاپی میں اب جگہ نہیں رہی. کہا حاشیے پر لکھ دو. حاشیے پر لکھ دیا. रात को जब सोया तो जो है वो सुबह को जब उठा तो देखा तो कापी पूरी जो है वो एकदम क्लीन है, एकदम साफ, कुछ भी नहीं सिवाय उस एक हिस्से के, और उसके साथ कुरान पाक की एक आयत लिखी हुई थी, इन्नल हसनात युज़हिबन सय्याद ज़ालिक ज़िक्रा लिज़्ज़ाकिरीन। तो बहरहाल ये अल्लाह तआला की तरफ से इस तरह नवाजा जाता है। एक तो मेरे कहने का हासिल ये है, ये दुनिया की ख्वाहिशाती के पीछे और वक्ती ख्वाहिश के खातिर अपने आप को अल्लाह के हुजूर में जो है ना जो है बेइज्जत करने की ज़रूरत नहीं है। अल्लाह की खुशनुदी हासिल करने के ऐसे मौके अगर आए ज़िंदगी में तो उससे आदमी को फ़ायदा उठाना चाहिए। ये चांस, ये दुनिया का नहीं आखिरत का चांस हाथ से जाने नहीं देना चाहिए। एक बात तो मुझे ये अर्ज करनी थी, दूसरी जो है ये भी अर्ज करनी है कि देखो ये बदनिगाही उसका ताल्लुक खाली औरतों से नहीं है। औरतें जो हैं वो उनको अजनबी औरतों को आप देखें, उनकी तस्वीरें देखें, इसी का नाम बदनिगाही नहीं है, बल्कि जो बेरीश लड़के होते हैं जिनकी अभी दाढ़ी नहीं आई, करीबुल बुलूग हैं, बड़े हैं और मुमकिन है मूछ के कुछ डोरे भी आ गए हों लेकिन दाढ़ी नहीं आई है, ऐसे बेरीश लड़के जिनको अमरत कहा जाता है और ख़ास करके अगर वो हसीन व जमील हैं तो उनको देखना ये भी बदनिगाही का एक फ़र्द है। और चूँकि अहले इल्म का तबका है, मदारिस के अंदर जो है पढ़ने पढ़ाने का सिलसिला है, तो इस तरह के लड़कों से वास्ता पड़ता है, तो अपने आप को इससे ख़ास तौर पर बचाने की ज़रूरत है। और इस सिलसिले में हमारे अकाबिर का जो अमल रहा, मैं दरअसल उसी को पेश करना चाहता हूँ। हजरत मौलाना कारी सैयद सिद्दीक़ अहमद साहब नवर अल्लाह मरकदहू जो हैं, उनका एक मुस्तकिल रिसाला है, उनका मतलब उनके मजामीन को इस सिलसिले में मजामीन भी है और उनके मलफूजात भी दोनों को जमा किया है मुफ्ती जैद साहब ने, और उसमें हजरत का वो तो मजमून ही अपना लिखा हुआ उसी का एक हिस्सा है, उसमें अमरत से अपने आप को बचाने का हमारे अकाबिर के यहाँ कितना ज़्यादा अहतमाम था। उस उनवान के मातहत हजरत ने कुछ बातें लिखी है, फरमाते हैं हजरत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह तआला अन्हु फरमाते हैं कि शैतान इंसान पर बतदरीज हमला करके काबू पाता है, अचानक नहीं, पहले उसकी निगाह यानी निगाह की बुराई इसमें मुबतला करता है, पहले निगाह की राह से, फिर दिल की राह से, फिर दिल में बुराई के वसवसे डालता है, उसके बाद शर्मगाह की राह से, आखिरी मरहला वो ये होता है। जो शख्स नज़र को काबू में नहीं रखता वो बदकारी की लानत में गिरफ्तार हो जाता है। गोया अपने आप को बदकारी से बचाने का बेहतरीन तरीका यही है कि कंट्रोल करो वहाँ शुरू ही से, क्या निगाह की हिफाजत। इसीलिए कुरान पाक में जहाँ भी और हदीस में जहाँ भी निगाह की हिफाजत का हुक्म दिया गया वहाँ शर्मगाह का भी तज़किरा किया गया। कुल लिलमुमिनीन यगुद्दु मिन अबसारिहिम व यहफ़ज़ू फुरूजहुम अल्ला तगुद्दुन्न अबसारकुम व ला तहफ़ज़ुन्न फुरूजकुम। तो गोया ये दोनों लाजिम मलजूम हैं, अगर निगाह की हिफाजत करोगे तो उसका नतीजा ये, निगाहें नीचे रखेंगे तो उससे शर्मगाह की भी हिफाजत होगी, और खुदा न खास्ता निगाह की बेहतियाती में मुब्तला हुए तो फिर आगे का मसला संगीन है। हज़रत सईद इब्न मुसैब रहमतुल्लाह अलैह फरमाते हैं, तुम जिस किसी शख्स को देखो कि वो बेरीश लड़के की तरफ घूर रहा है तो तुम उसको मुत्तहम समझो, उसके दिल में खोट ज़रूर है। यहया इब्न मईन के एक साथी मोहम्मद इब्न हसन का हाल ये था कि 40 साल उन्होंने निगाह आसमान की तरफ नहीं उठाई, गद्दे बसर निगाह नीचे रखने पर बराबर अमल करते रहे। एक मरतबा उनके पास एक नौमर लड़का आया और उनके पास बैठने का इरादा कर रहा था तो उन्होंने रोक दिया और उसको अपने पीछे बिठाया। इमाम नववी रहमतुल्लाह ने लिखा है कि हसीन अमरत की तरफ निगाह करना हराम है, ख्वाह शहवत के साथ हो या बगैर शहवत। शवाफे का यही मसलक है, शहवत के बगैर हो तो भी उसको देखना हराम है। आगे चलकर लिखते हैं कि इमाम शाफी रहमतुल्लाह अलैह और आपके असहाब ने इसकी सराहत की है। मुल्ला अली क़ारी रहमतुल्लाह अलैह फरमाते हैं कि हनाफ और जमहूर का मजहब यह है कि बेरीश लड़के की तरफ शहवत के साथ देखना हराम है। अलबत्ता एहतियात इसी में है कि मुतलकन देखने से परहेज किया जाए, इसलिए कि अंदेशा है कि वो फितने में मुबतला हो जाएगा। حافظ ابن حجر رحمت اللہ نے لکھا ہے کہ امرت کو دیکھنا، چھونا، تنہائی میں ملنا گناہ کبیرہ ہے. یہ بھی لکھا ہے کہ اس کی طرف دیکھنا آنکھ کا زنا ہے. امام غزالی فرماتے ہیں کہ امرت کو دیکھنا بڑی آفت ہے اور اس کا انجام بہت مہلک ہے. حضرت ابراہیم نخعی، سفیان ثوری اور دیگر سلف صالحین امارت کے ساتھ اختلاط سے سختی سے منع فرماتے تھے. فرماتے کہ یہ مجسم فتنہ ہے. یہ بھی فرمایا کرتے کہ جس شخص کو دیکھو کہ وہ کسی لڑکے کے پیر کی انگلیوں کو چھیڑ رہا ہے اور اس سے مزہ لے رہا ہے تو یقین کر لو کہ وہ لوتی ہے. حضرت امام ابو حنیفہ، تو دیکھو یہ حضرات بڑی تاکید فرماتے ہیں احتیاط. اسی لیے ہمارے بزرگوں کے یہاں جو ہے خانقاہ وغیرہ کے اندر بیرشت لڑکوں کو لانے کی اجازت نہیں تھی. ہمارے یہاں بھی جو ماہانہ مجلس ہوتی ہے وہ بھی، اور یہاں بھی اعتکاب میں ہم تاکید کرتے. بعض لوگ کہتے ہیں میں اپنے بیٹے کو بھی ساتھ لے کر کے خود کو وہیں رکھو. آپ تو اپنے بیٹے کی بھلائی کے لیے لے کر کے آئیں گے کہ کچھ اس کو مل جائے، لیکن وہ ایک آ کر کے پورے ہمارے خانقاہ کو ڈائنامائٹ کر دے گا. یہاں پتہ نہیں اس ایک کے آنے کی وجہ سے کتنے بیسیوں کی جو ہے یہ خراب ہو جائے گا. ساری محنتوں کے اوپر پانی پھر جائے گا. اب لوگوں کی سمجھ میں نہیں آتا. لوگ ہم یہ منع کرتے ہیں تو کہتے ہیں کیوں منع کرتے ہیں، ہم اپنے بچے کو بھی نیکی کی راہ پر لگا. بھائی تم گھر پہ محنت کرو، جب وہ اس لائق ہوگا کہ ایسی مجالس میں شرکت کر سکے بزرگوں کی شرائط کے مطابق تو آئے گا. ابھی سے کوئی ضروری، ابھی تو آپ پابند ہیں، ہم پابند نہیں کہ اس کو اپنے آنے کی اجازت دیں. ہم اکابر ائمہ کا اس پر کیا عمل تھا، کتنا اہتمام تھا، وہ اسے آگے آ رہا ہے. یہاں دیکھو حضرت امام محمد ابن حنبل کی خدمت میں ایک آدمی اپنے لڑکے کو لے کر آیا جو نو عمر تھا. آپ نے اس کو تنبیہ فرمائی اور یہ ارشاد فرمایا کہ آئندہ میری مجلس میں اس کو لے کر نہ آنا. دیکھو منع کر رہے ہیں. اس نے یہ نہیں کہا کہ آپ میرے بچے کو، اب یہاں تو کیا ہو گیا، ایک اصول کے مطابق نظام بنایا جاتا ہے. اور مقصد کیا ہوتا ہے، پھر لوگوں کو محروم کرنا نہیں بلکہ لوگوں کو اور زیادہ فائدہ پہنچانا مقصود ہوتا ہے. مقصد ان سارے اصولوں سے کوئی محرومی کے لیے نہیں، ورنہ تو کائے کو یہ سارا نظام چلایا جاتا، ہم چپ چاپ اپنے گھر میں بیٹھ کے اپنا کام کرتے رہتے. یہاں مصیبت یہ ہو گئی کہ کسی کو ذرا تنبیہ، جیسے معلوم ہوا کچھ، اب یہاں ہم نے نظام بنایا کبھی غیر معتقد کو یہاں رہنے نہیں دیں گے. اب کچھ صاحب آتے ہیں اصرار کرتے ہیں ہم کو رکھو. ارے بھائی ان کے رہنے کی وجہ سے یہاں کے پورے نظام کا جو ہے پورا اختلال ہوتا ہے، انتشار پیدا ہوتا ہے. گویا چند جو ہیں وہ ان سینکڑوں کی اعتکاف کو، ان کی عبادتوں کو برباد کرتے ہیں. اس لیے ہم نے یہ نظام بنایا. اب آپ کو نہیں تو کیا کہ ہم محروم کر رہے ہیں، یہ اس طرح کی باتیں نہیں. ان چیزوں کو سچے دل سے قبول کر لو. آپ کو شوق ہے تو آپ بھی اسی طرح پورے اس کا نیت کر کے آئیے، پہلے سے اس سلسلے میں رابطہ کیجئے اور اپنے لیے اجازت دیجئے تو آپ کے لیے بھی مرا. یہ جو اس طرح کی باتیں کی جاتی ہے وہ نادانی اور ناواقفیت کی وجہ سے ہے، غفلت کی وجہ سے ہے. اس سے اپنے آپ کو بچانے کی ضرورت ہے. تو جب منع کیا گیا اپنے بچوں کو مت لاؤ تو مت لاؤ. یہ نہیں کہ آپ تو یوں سمجھتے میرے بچے کو، تمہارے ایک بچے کو فائدہ ہوگا اور یہاں جو ہے نا وہ 500 بوڑھے مار کھا رہے ہیں، اس کا کیا. اس لیے ضرورت ہے کہ اس کی طرف خاص توجہ کی جائے. ہم دیکھو امام محمد ابن حنبل کتنی تاکید فرماتے ہیں. ایک مرتبہ ایک آدمی آیا، اس کو کہا آئندہ لے کر مت آنا. لوگوں نے بتلایا کہ حضرت یہ تو اس کا لڑکا ہے. تو حضرت نے فرمایا کچھ بھی ہو، ہمارے بزرگوں نے کہا یہی عمل رہا ہے، وہ ہمیشہ خوبصورت لڑکوں سے بچا کرتے تھے. اور حضرت سفیان ثوری ایک مرتبہ ایک جو ہے حمام میں غسل کے ارادے سے تشریف لے گئے، ایک لڑکا اسی وقت وہاں آیا. آپ نے فرمایا اسے یہاں سے نکالو، ایک عورت کے ساتھ تو ایک شیطان دیکھتا ہوں اور ایسے لڑکوں کے ساتھ دسیوں شیطان نظر آتے ہیں. امام ابو حنیفہ رحمۃ اللہ علیہ نے امام ابو یوسف کو جو وصیت کی تھی اس میں یہ بھی تھا کہ نوخیز لڑکوں کے ساتھ بات چیت نہ کرنا، یہ فتنے ہوتے ہیں. امام صاحب رحمۃ اللہ علیہ نے اپنے شاگردوں کو جو وصیتیں کی تھی مختلف شاگردوں کو، وسائل امام ابی حنیفہ کے نام سے، حضرت مولانا مفتی عاشق رائی صاحب بلند شہری مہاجر مدنی نے اس کو جمع کیا ہے، مستقل رسالہ ہے. بہت عجیب و غریب نصیحتیں ہیں ان حضرات کی. ان کو خریدو، پڑھو، اس پر عمل کا اہتمام کرو. حضرت امام مالک نے اپنی مجلس اور درسگاہ میں خوبصورت نوخیز لڑکوں کا داخلہ ممنوع قرار دیا تھا کہ یہاں نہیں آنے چاہیے. اب اگر ہم انہی بزرگوں کے اسی طریق اور روش پر چلتے ہوئے اس طرح کا کوئی اصول مقرر کریں تو وہ قابل اعتراض کیوں ہو بھائی؟ لوگ جو اعتراض کرتے ہیں وہ ناواقفیت کی وجہ سے کرتے ہیں. حقیقت یہ کہ ان کو یہ سب چیزیں معلوم نہیں ہیں, ان کو معلوم ہونا چاہیے. تو بہرحال یہ امرت کے ساتھ اختلاط جو ہے, یہ اتنے بڑے بڑے لوگ تقویٰ کے پہاڑ تھے لیکن وہ اپنے نفسوں پر ذرا برابر اطمینان نہیں رکھتے تھے, اپنے آپ کو اتنا زیادہ بچانے کا اہتمام کرتے تھے. بعض روایتوں میں ہے کہ جب عبد القیس قبیلے کا وفد نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں آیا تو اس میں ایک امرت بھی تھا بیرش, تو حضور صلی اللہ علیہ وسلم نے اس کو اپنے پیچھے بٹھایا. حالانکہ نبی کریم صلی اللہ علیہ وسلم تو معصوم تھے, آپ سے تو کسی ایسی چیز کے صدور کا کوئی امکان ہی نہیں تھا, لیکن گویا امت کی تعلیم اور بچنے کا اہتمام, گویا آپ اپنے عمل سے امت کی تربیت فرما رہے ہیں اور تاکید فرمائے کہ دیکھو یہ وہ چیز ہے جس سے اپنے آپ کو بچانے کا اہتمام کیا جائے. امام ابو حنیفہ رحمۃ اللہ علیہ تقویٰ اور طہارت کے بھی امام سمجھیے, امام محمد ابن حسن آپ کے جو شاگرد ہیں, آپ کے پاس جب پڑھنے کے لیے شروع میں آئے تو ابھی داڑھی نہیں نکلی تھی, امام صاحب نے ان کو اپنے پیچھے بٹھایا. اور روایتوں میں آتا ہے کہ ایک مرتبہ کچھ مدت کے بعد, کافی مدت کے بعد, رات کے وقت امام محمد جو ہے چراغ کی روشنی میں پڑھ رہے تھے اور ان کا وہ چراغ کی روشنی کی وجہ سے ان کا عکس وہاں دوسری طرف پڑ رہا تھا, اس میں ان کی داڑھی بھی ہل رہی تھی. وہ عکس امام ابو حنیفہ کی نظر میں آیا تو اچھا داڑھی نکل آئی. اس سے آپ ایک دوسرا استدلال کر سکتے ہیں کہ جو ان کے پاس جو بچہ 24 گھنٹے رہتا تھا تعلیم کے لیے, اپنے نگاہوں کو کیسا بچایا ہوگا کہ ان کو یہ بھی یاد پتہ نہیں چلا یا معلوم ہی نہیں ہوا کہ ان کے داڑھی نکلی ہے. یہ تو اس میں دیکھا تو کہ حضرات اپنے آپ کو اس سے بچانے کا اتنا زیادہ ہے. ہمارے اکابر کے یہاں بھی بہت زیادہ ہے. حضرت تھانوی رحمۃ اللہ علیہ, ظاہر ہم میں سے ہر آدمی جانتا ہے حضرت کا کیا حال تھا احتیاط کے اعتبار سے بھی. ایک مرتبہ اپنی دار التصنیف یعنی جس کمرے میں بیٹھ کر کے تالیف و تصنیف کا کام کرتے تھے, حضرت مولانا شبیر علی صاحب جو حضرت تھانوی رحمۃ اللہ علیہ کے بھتیجے ہوتے ہیں اور خانقاہ امدادیہ کے منتظم وہی تھے, مینجمنٹ ان کے پاس تھا, کسی ضرورت کی وجہ سے بے خیالی میں ایک بیریش لڑکے کو کام کے لیے بھیج دیا حضرت کے پاس اس کمرے میں. وہ بچہ کمرے میں داخل ہوا, حضرت کی نظر پڑی, فوراً حضرت اٹھ کر کمرے سے باہر آ گئے, اندر نہیں رہے. اور مولانا شبیر علی صاحب کو بلایا, بھائی حضرت نے کہا میں اس کو میرے تنہائی میں میرے کمرے میں بھیجا کیوں, اس کو اتنا جا کتنی احتیاط. گویا ان کو اپنے اوپر اعتماد, اپنے نفس پر جو آدمی اعتماد کرتا ہے وہ جو ہے آزمائش کا شکار ہوتا ہے, اپنے آپ کو بچانے کی ضرورت ہے. حضرت مولانا یونس صاحب نعبت مرکاتم شیخ الحدیث مزار العلوم ایک مرتبہ یہاں ہمارے یہاں تشریف لائے تھے, بخاری شریف کا درس بھی دیا تھا, تو اس وقت وہاں ہمارے یہاں جو ہے حال ہے وہاں اسٹیج کے بعد میں قریب بیٹھا ہوا تھا, حضرت ہی نے خود براہ راست یہ مجھ سے بتلایا کہ ان کے ایک ساتھی تھے, انہوں نے ان کو بتایا کہ ایک مرتبہ مظاہر میں جب وہ پڑھتے تھے تو طالب علمی کے زمانے میں کمرے میں چوری ہوئی, تو چوری ہو پیسوں کی چوری ہوئی تھی, تو ایسے موقع پر جامہ تلاشی یعنی وہ یہ دیکھا جاتا ہے جیب کمرے رہنے والوں کو ان کے جیبیں لے کر کے تھا, کہا جامہ تلاشی ہوئی, میں بھی تھا چونکہ اس کمرے میں رہنے والا, کہا جب جامہ تلاشی کے لیے میرا وقت آیا تو چونکہ میری داڑھی نہیں تھی تو حضرت مولانا اسعد اللہ صاحب نور اللہ مرقدہ جو حضرت حکیم امت کے اکابر یا خلفاء میں سے تھے اور مزار العلوم کے ناظم تھے, جامع تلاشی کا کام وہی کر رہے تھے ناظم ہونے کے, کہا مجھے پہلے یوں کہا کہ تم اپنا کپڑا یوں کر لو, یوں کیا تاکہ یہ جیب جو ہے وہ بدن سے الگ ہو جائے, اس کے بعد اندر ہاتھ ڈال کے دیکھا, گویا بدن کے ساتھ جیب لگی ہوئی ہو اور ہاتھ ڈالیں گے تو وہ ہاتھ لگے گا کائی کو, हालांकि वो जो है आड़ के साथ लग रहा है, लेकिन बहरहाल फिर भी हरारत का एहसास तो होता है और ये चीज जो है आदमी के अंदर शहवत पैदा करती है। तो इतने बड़े बुजुर्ग अपने आप को कितना ज्यादा बचाने का एहतमाम करते हैं, आप अंदाजा लगाएं। हमें ऐसे मामले में अपनी नफ्स पर एतमाद कर लेना गोया अपने आप को हलाक करना है। देखो ये सब बड़े बड़े अइम्मा हैं, वो बड़े बड़े अइम्मा का अमल क्या है वो हमारे सामने है। तो बहरहाल हजरत बिशरा हाफी रहमतुल्लाह बहुत बड़े सूफी हैं, बुजुर्ग हैं। एक हसीन बांदी मसला पूछने के लिए आई तो बता दिया, और हसीन लड़का आया तो नहीं बताया और निगाह नीची कर ली। लोगों ने पूछा तो फरमाया कि मैं इस लड़के के शैतान से डर गया, कहीं वो कहीं मुझे आजमाइश में डाल दे। बाज़ ताबीन का कौल नकल किया गया है कि कोई शख्स किसी अमरत के साथ एक जगह रात न गुजारे। इमाम गज़ाली ने लिखा है कि बेरिश लड़के के साथ मेलजोल और दोस्ती बहुत बुरा है, इसलिए अगर किसी औरत की मोहब्बत दिल में पैदा हो गई तो निकाह करके जायज़ तरीके से ख्वाहिश पूरी कर सकता है, लेकिन अगर किसी अमरत से मोहब्बत हो गई तो ला महाला ये मोहब्बत हराम में मुब्तला कर देगी। हजरत शेख शहाबुद्दीन सोहरावर्दी और लामा कुशैरी ने लिखा है कि सबसे बड़ी हुई आफत नौखेज हसीन लड़कों की सोहबत है। उनके अल्फाज हैं, वमिन असअबे असाबिल आफात फिहाजी तरीकत सोहबतुल अहदास, इस तरीक यानी राह सलूक में सबसे बड़ी मुसीबत और खतरनाक चीज नौमर लड़कों की सोहबत। बात तो बाकायदा अपने साथ इस तरह नौमर लड़कों को लेकर ही चलते हैं, सफर भी उनका, हजर में भी अपने साथ, पता नहीं वो कैसे इस तरह अपने आप को बचाए। एक जगह तहरीर फरमाते हैं हजरत सोहरावर्दी, जिसको देखो कि अमारित के साथ दोस्ती और रब्त रखता है तो समझो उसको अल्लाह ने जलील किया और उससे सख्त नाराज है, उस पर हमारे तमाम मशाइख का इत्तेफाक है। और शेख वास्ती फरमाते हैं कि जिस बंदे को अल्लाह रुस्वा करना चाहता है तो उसको इन बदबूदार और मुर्दा लाश, ये बेरिश लड़कों को बदबूदार और मुर्दा लाश से ताबीर करते हैं, उसके अंदर डाल देता है। शेख मुसली कहता है कि मैं अपनी जिंदगी में 30 अब्दाल, एक जगह और ये किस्सा पढ़ा एक किताब के हवाले से, उसमें का 70 हजरात जो कुतुब और अब्दाल के मकाम पर फाइज थे, तो उनसे सब ने चलते वक्त वसीयत की कि बगैर डाली वाले हसीन लड़के और औरत से बहुत दूर रहना। भैया ये हजरात अपने आप को इस आजमाइश से बचाने का कितना ज्यादा एहतमाम करते थे। ये हकीकत है कि ये इस राह में, मैंने कल भी बतलाया परसों भी बतलाया था कि ये राह तसव्वुफ में, और जो आदमी अल्लाह के साथ अपने कल्ब के ताल्लुक को जोड़ना चाहता है तो इस राह में ये बदनिगाही और ये चीज जो है बहुत बड़ी रुकावट है, उसके होते हुए कभी भी अल्लाह तआला के साथ ताल्लुक नहीं हो सकता। यहाँ बीती में भी हजरत शेख रहमतुल्लाह अलैह ने बुजुर्गों का अमल भी बयान किया है। हजरत फरमाते हैं ये मेरे चचा जान यानी हजरत माना इलिया साहब रहमतुल्लाह अलैह, एक जमाने में जबकि जनाब अलहाज हाफिज कमरुद्दीन साहब बीमार थे, उनकी नियाबत में जामे मस्जिद सहारनपुर पांचों वक्त नमाज पढ़ाने के लिए मदरसे से तशरीफ ले जाया करते थे। हाफिज कमरुद्दीन साहब ये हजरत माना खलील अहमद साहब रहमतुल्लाह अलैह के खुलफा में से हैं, सहारनपुर जामे मस्जिद के इमाम थे। तो बीमार थे, उनकी बीमारी में उनकी जगह पर हजरत माना इलियास साहब रहमतुल्लाह अलैह नमाज पढ़ाने के लिए जाते थे। हजरत माना इलियास साहब का क़याम तो था मदरसे में मज़ाहिर के अंदर, तो असर के वक्त जाकर मगरिब की नमाज पढ़ाकर तशरीफ लाया करते थे। इस तशरीफ बरी में यह नाकारा भी कभी कभी साथ हुआ करता था। हजरत शेख फरमाते मैं भी कभी कभी साथ जाता था, क्या मैं हमेशा गौर से देखता था कि मदरसे से लेकर जामे मस्जिद तक अपने पांव पर नजर जमाए रहते थे। इधर वहां मजाहिर का जो है वहां पूरी मस्जिद तक दरमियान में बाजार ही पड़ता है कि बाजार में को रास्ता था, मगर निगाह कभी भी इधर उधर दुकानों पर नहीं पड़ती थी। मैंने अपने हजरत यानी हजरत मां खलील मसार मुतुल्ला अली को भी बारहा देखा कि रास्ते में तशरीफ ले जाते वक्त बहुत कम निगाह ऊपर उठाते थे, जमीन ही पर अक्सर निगाह होती थी। हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कितनी एहतियात हजरत के यहाँ। हजरत फरमाते हैं कि मैं जब ट्रेन में सफर करता हूँ और ट्रेन कहीं किसी ऐसे स्टेशन पर ठहरी हुई हो जहाँ दो ट्रेनों का मेल होता है, यानी मतलब यह है कि एक प्लेटफार्म के ऊपर जो है एक तरफ जाने वाली ट्रेन खड़ी है, दूसरे प्लेटफार्म पर दूसरी सिमत में जाने वाली, जैसे कि आप सूरत का प्लेटफार्म है एक पर, उसी प्लेटफार्म के एक तरफ वो है अहमदाबाद जाने वाली ट्रेन खड़ी है, दूसरी तरफ जो है बम्बई जाने वाली। हजरत फरमाते हैं ऐसी हालत में कभी भी मैं सामने वाली ट्रेन की किसी भी खिड़की की तरफ निगाह उठाकर नहीं देखता था, इस डर से कि कहीं ऐसा ना हो कि खिड़की के पास कोई औरत बैठी हुई हो और वो ये समझ कर कि मुझे कोई देख नहीं रहा है वो अपना चेहरा खोले हुए। उस जमाने में यही था, किसी औरत का जो है बेपर्दा और बगैर निकाब के किसी के सामने आने का कोई सवाल ही नहीं। मुझे याद है अपने तालिब इल्मी के ज़माने में देवबंद के अंदर कभी मुसलमान औरत जो है आप बाजार जाओ देखने को मिलती नहीं थी कहीं, उनका आना जाना रात के वक्त आम तौर पर जो है उनको वो बंद इसमें ले जाया जाता था रक्षों में उनको पर्दा लगा करके। और ये जो काम करने वाली मेहतरानियाँ होती हैं बंगने, उन तक को देखा कि वो बहुत कम बवक्त ज़रूरत निकलती थी लेकिन इतना घूंघट इतना जो है अपने ओढ़नी का हिस्सा आगे डाले हुए कि चेहरा नजर ना। उस जमाने का ये हाल, अब तो बेहयाई जो है फहाशी उरियानी अपनी इंतहा को पहुंची हुई है। तो बहरहाल मैं हजरत थानवी रहमतुल्लाह अलैह की ये वजह बतलाने के लिए तो ये इतना वो तो खाली खिड़की ही क्या कहीं भी देखो मिलेगी औरत तो नहीं, ऐसा नहीं उस जमाने में ऐसा नहीं था। तो बहरहाल कहने का हासिल यह है हजरत फरमाते हैं कि इस डर से कि कोई औरत बैठी हुई है खिड़की पर वो यूं समझे कि मुझे कोई देख रहा नहीं है और उसने अपना चेहरा खोला हो और मैं अगर उधर देखता हूं तो कहीं अचानक मेरी नजर उसके चेहरे पर न पड़ जाए। हालांकि अचानक की नजर पर गुनाह नहीं है, हदीस में आता है हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली रदियल्लाहु ताला अन्हु को फरमाया अली ला तुतमी नजरत नजरत फइन्न लकल उला वलैसत लकस सानिया, ए नबी ए अली एक निगाह के पीछे दूसरी निगाह मत डालो कि पहली तो माफ है दूसरी माफ नहीं है। भले पहली माफ है यानी गुनाह नहीं होगा लेकिन उसके देखने के नतीजे में जो कल्ब पर दिल पर असरात हो सकते हैं और रूहानी तौर पर जो नुकसान पहुंच सकता है वो तो पहुंच कर रहेगा। मैं कहा करता हूं एक आदमी जो है जहर खावे तो एक तो ये वो आदमी जो जहर को जहर जानते हुए खाए, तो जहर जानते हुए खाएगा तो गुनहगार भी है कि वो खुदकुशी के लिए अपने आप को पेश कर रहा है और खाएगा तो उसका नुकसान भी होगा। एक दूसरा आदमी वो है कि उसको मालूम नहीं कि ये जहर है, बेखबरी में किसी ने खिला दिया तो बेखबरी में खिला दिया तो जहर खाने का गुनाह तो नहीं होगा, वो खुदकुशी वाली इसमें नहीं आएगा लेकिन पेट में जब जहर पहुंचेगा तो वो अपना असर करेगा। वहां ये थोड़ा है कि भाई पेट में कोई ऐसा निजाम बनाया गया हो कि कोई आदमी बेखबरी में खा ले तो उससे कोई नुकसान न पहुंचे और भूल जानबूझ के खावे तो मर जावे, ऐसा नहीं। तो इसी तरीके से ये निगाह जो है कसदन डाली है तो भी और बिना कसद गैर इख्तियारी तौर पर है तो भी उसका जो नुकसान है वो तो पहुंच करके रहेगा। तो बहरहाल ये हमारे अकाबिर तो हजरत फरमाते थे गोया मैं अपनी निगाह की इस तरह हिफाजत करता हूँ। इतनी बड़ी शख्सियत हजरत थानी रहमतुल्लाह अलैह का जो मकाम है हम में से हर आदमी जानता है लेकिन ये तमाम हजरात अपने लिए इतनी ज्यादा एहतियात का एहतमाम करते थे। अगर हमारे जो है मुतकद्दिमीन अइमा का अमल भी इमाम अहमद इब्न हंबल इमाम मालिक इमाम अबू हनीफा और खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने अमल से जो तालीम दी उम्मत को सब अभी आपके सामने आ गया। इसके बाद भी अगर हम बेहतियाती का इर्तिकाब करें और उसके नतीजे में किसी फितने से जो है वास्ता पड़ जाए तो ये हमारी हिमाकत होगी। बहरहाल ज़रूरत है अपनी हिफाजत के लिए अपने तकवा की अपने दीन की हिफाजत के लिए ज़रूरी है कि बदनिगाही से बचने का मुकम्मल एहतमाम किया जाए। ये तो बड़ा ख़तरनाक रोग है। हजरत शेख रहमतुल्लाह अली ने एक चीज़ ख़ास लिखी है, ये नहायत ही मोहलिक मर्ज है। एक तजर्बा तो मेरा भी अपने से अपने बहुत से दोस्तों पर है कि जिक्र शुगल की इब्तिदा में जब आदमी शुरू में जिक्र जहरी शुरू करता है ना तो जिक्र जहरी जब शुरू किया जाता है तो उसकी कल्ब की अजीब कैफियत होती है शुरू में, वह एक जोश की कैफियत होती है, लज्जत और जोश पैदा होता है और इस जोश की वजह से इबादत के अंदर भी एक लज्जत पैदा होती है, मगर जब यह आदमी बदनजरी, मगर इस बदनजरी से सबसे पहले इबादत की हलावत और लज्जत फना हो जाती है और उसके बाद रफ्ता रफ्ता इबादत के छूटने का जरिया भी बन जाता है, वो मामूलात छूट जाते हैं लोग। तो इसीलिए तो हकीकत तो यह है कि अपने आप को इस बदनिगाही से खास तौर पर बचाने का एहतमाम करने की ज़रूरत है। उसके बचने के लिए जो तदबीरें बताई गई हैं उन तदबीरों के ऊपर अमल किया जाए, अल्लाह ताला की मदद चाही जाए और जो है ऐसी जगहों से जहाँ इसके इम्कानात हो अपने आप को दूर रखा जाए। किसी वजह से अगर मजबूरन ऐसी जगह जाना हुआ तो पहले ही से चौकन्ने होकर इस तरह जाएं कि अपने आप को बदनिगाही में मुब्तला होने की नौबत, जैसे एक आदमी के जेब में पैसे हों, लाख दो लाख रुपये जेब में हैं, तो अब वो जो है इसको लेके आमतौर पर निकलता ना, लेकिन कहीं नौबत आ गई सफ़र की तो गाड़ी में ट्रेन में जाएगा तो हर वक्त हाथ उसका कहाँ होगा, अपनी जेब पर निगाह उसकी जेब पर होगी, कहीं कोई जेब कतरा आ करके उसको जो है काट करके छीन करके न ले जाए, पूरी ही बात चौकन्ना रहता है, ज़रा भी इधर उधर ना हो। तो इसी तरीके से एक दौलत अल्लाह ताला ने जो है अपने साथ ताल्लुक़ की अगर हमें अता फरमाई है तो अल्लाह ताला के साथ ताल्लुक़ की यह दौलत लाखों करोड़ों रुपये से ज़्यादा कीमती है, उसको ऐसी एकाध बदनिगाही और ऐसी बदनिगाहियों के ज़रिए से ज़ाया करना और ऐसी दौलत से अपने आप को महरूम करना ये वाकया है कि बहुत बड़ी महरूमी की बात है। अल्लाह ताला हम सब को इस पर अमल की तौफीक और सआदत अता फरमाएँ। हर जगह पर एहतियात की राह इख्तियार करनी चाहिए, इसी में आदमी की सलामती है। हमने तो हज़रत शाह अब्दुल क़ादी साहब रायपुरी रहमतुल्लाह अलैह के मुतालिक सुना, हजरत फरमाते हैं कि मैं तो जो है अपनी महरम औरतों को भी निगाह उठा करके नहीं देखता, कभी भी नहीं, कहा नीची निगाह से ही देखता हूँ और जो है उनको सिर्फ उनकी आवाज़ से पहचान, अगर वो बोले ना और ऐसे ही आ जाए और मैं चेहरा देख लूँ तो नहीं पहचान सकता कि ये मेरी बहन है, खाला है। हाँ, क्योंकि कभी निगाह उठा कर देखा ही नहीं, तो महरम गैर महरम सबसे अपनी निगाहों को नीचा रखते हैं। वो तो आवाज़ से अलबत्ता फ़र्क कर लेता हूँ कि ये हमारी फलानी अजीज़ा है। तो बहरहाल हमारे अकाबिर जो हैं अपने आप को इसके अंदर इतना ज़्यादा अहतमाम करते हैं तो हमें भी इसकी तरफ तवज्जो करनी चाहिए। कोई ऐसी बात तो नहीं है कि इन्होंने इतना ज़्यादा अहतमाम क्यों किया, इसलिए हमें अल्लाह ताला इसकी तौफीक अता फरमाए और ख़ास करके अहले इल्म तबका जो है उनके अंदर जो चंद गिनी चुनी कमज़ोरियाँ होती हैं उनमें से एक कमज़ोरी यही है। इसलिए इससे अगर अपने आप को, मैं तो हमेशा कहता हूँ कि उलमा जो है अपनी आँख और ज़बान दो की हिफाजत कर लें तो वली है, विलायत उनके लिए लाजिम है, गोया ज़बान की हिफाजत आँख की हिफाजत, बहरहाल इसका अहतमाम होना चाहिए। अल्लाह ताला हम सब को इसकी तौफीक और सआदत अता फरमाए और हमारे बुज़ुर्गों के नक्शे कदम पर चलना हमारे लिए आसान फरमाए।